हरेक मानिस जीवनमा खुसी हुन चाहन्छ। यदि कोही म खुसी हुन चाहन्न भन्छ भने त्यो व्यक्ति या त झुट बोलिरहेको छ या त पागल हो। हामी सबै खुसी हुन चाहन्छौँ, तर हामी अक्सर यसलाई कसरी प्राप्त गर्ने भनेर जान्दैनौँ। हामी गलत ठाउँमा खुसी खोजिरहेका हुन्छौँ। हामी सोच्छौँ कि धन सम्पत्तिले, स्वास्थ्यले, समृद्धिले अथवा करियरको सफलताले, पैसाले, नयाँ ग्याजेट्सहरूले, वस्त्रहरूले, खानाहरूले, सम्बन्धहरूले हामीले खुसी बनाउँछ। तर यीमध्ये कुनै पनि कुराले हामीलाई स्थायी खुसी दिन सक्दैन। हुन त यी सबै कुराहरूले हामीलाई क्षणिक रूपमा सन्तुष्टि दिनसक्छ, खुसी दिनसक्छ, तर तिनीहरूले हामीलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्दैन, खुसी दिन सक्दैन। वास्तवमा हामी यी कुराहरूको पछि जति धेरै लाग्छौँ त्यति नै हामी असन्तुष्ट हुन्छौँ। के तपाईँ जीवनमा खुसी हुन चाहनुहुन्छ? त्यसो भने गलत ठाउँमा यसको खोजी गर्न छाड्नुहोस्। सम्बन्ध, भोजन, धन र प्रतिष्ठा, सुन्दरता, लुगाफाटा वा अरूको स्वीकार र अनुमोदनमा यसको खोजी गर्न छाड्नुहोस्। आफैभित्र पनि खुसी खोज्न छोड्नुहोस्। धेरै मोटिभेसनल स्पिकरहरू, प्रेरणादायी प्रचारकहरूले, वक्ताहरूले खुसी आफैभित्र भेटाउन सकिन्छ भन्ने विचार फैलाउने प्रयास गर्छ। खुसी तपाईँभित्रै छ, तपाईँ आफैभित्र छ, खोज्नुहोस् आफैभित्र, तपाईँले खुसी भेटाउनुहुनेछ। तर हामीभित्र हामी खुसी होइन, हामी केवल दुःख मात्र भेटाउँछौँ। हामी जति धेरै आफूलाई नियाल्छौँ त्यति धेरै हामी आफूलाई दुःखी पाउँछौँ। हामी स्वभावले टुटेका र पापमा पतित मानिस हौँ। तपाईँ जति धेरै आफूभित्र निहाल्नुहुन्छ, आफूभित्र खुसी खोज्ने कोसिस गर्नुहुन्छ, तपाईँ उति नै धेरै तपाईँले निराशा र दुःख भेटाउनुहुनेछ। त्यसो भए साँचो खुसी कहाँ पाइन्छ? साँचो सन्तुष्टि कहाँ पाइन्छ? साँचो आनन्द कहाँ पाइन्छ? यसको जवाफ परमेश्वरको वचनले हामीलाई भजन सङ्ग्रह 119 एकदेखि 8 पदमा दिएको छ। तपाईँसँग बाइबल सम्बन्धी कृपया, तपाईँले आफ्नो बाइबलमा भजन सङ्ग्रह 119 बताउनुहोस्। यो तपाईँले बाइबललाई लिएर बिचबाट यसरी ठ्याक्क दुई फ्याक गर्नुभयो भने यसलाई ठ्याक्कै पाउनुहुन्छ। भजन सङ्ग्रह 119 पृष्ठ सङ्ख्या यसलाई 859 भेटाउन सक्नुहुन्छ। If you have your Bibles with you, please turn with me to Psalm 119. We'll be looking at Psalm 119, verses 1 through 8. आजबाट हामी भजन सङ्ग्रह 119 नयाँ वचनको श्रृङ्खला सुरु गर्दैछौँ। भजन सङ्ग्रह 119 अध्याय बाइबलको सबैभन्दा लामो अध्याय हो, जसमा 176 पदहरू छन् र 176 पदहरूलाई 22 श्लोकमा विभाजन गरिएको छ। यसको मतलब हामीसँग भजन सङ्ग्रह 119 22 प्रवचनहरू हुनेछन्। लगभग 6 महिनाभन्दा बेसी हामीलाई लाग्नेछ यो अध्याय सिध्याउनलाई। सो प्रत्येक श्लोक हिब्रू वर्णमालाको अक्षरसँग मिल्दोजुल्दो छ, अलेफबाट सुरु भएर ताउमा अन्त हुन्छ अथवा एबाट सुरु भएर जेडमा अथवा जीमा अन्त हुन्छ, त कबाट सुरु भएर ग्यामा अन्त हुन्छ, अथवा अबाट सुरु भएर अहमा नै अन्त्य हुन्छ। सो प्रत्येक श्लोकमा 8 पदहरू छन् र लगभग हरेक पदले परमेश्वरको वचनलाई कुनै न कुनै रूपमा व्यवस्था अथवा आज्ञाहरू, कानुन, विधिहरू, आदेशहरू, नियमहरू भनेर उल्लेख गरेको छ। र भजन सङ्ग्रह 119 अध्याय नयाँ करारका केही पत्रहरूभन्दा पनि लामो छ। भजन सङ्ग्रह 119 लेखक को थिए हामीलाई थाहा छैन। यसको लेखकको बारेमा धेरै मानिसहरूको फरक मत छ। कोही कोहीले यसलाई दाउदलाई, यसको श्रेय दाउदलाई दिन्छन् भने कोही कोहीले यो एज्राले लेखेको भन्छन्। तर जसले लेखे पनि भजन सङ्ग्रह 119 अध्याय एउटा उत्कृष्ट कृति हो। यो काव्यात्मक अथवा पोएट्रिक फर्ममा अथवा काव्यात्मक ढङ्गमा लेखिएको छ। भजन सङ्ग्रह 119 इतिहासभरि थुप्रै ईश्वरशास्त्रीहरू र प्रचारकहरूलाई मोहित पारेको छ। यस भजनको गहनता र प्रचुरताले असङ्ख्य टिप्पणीहरू र चिन्तनहरूलाई प्रेरित गरेको छ। भनिन्छ 19 बेलायती प्रचारक चार्ल्स स्पर्जनले भजन सङ्ग्रह 119 अध्यायमा 349 पृष्ठहरू खर्च गरेका छन्। त्यस्तै चार्ल्स ब्रिजेसले भजन सङ्ग्रह 119 4 पृष्ठ लेखेका छन्। सो प्युरिटनहरूमध्येका एक थोमस म्यान्टनद्वारा भजन सङ्ग्रह 119 अध्यायमा लेखिएका चारवटा भोलम्स, चारवटा खण्डहरू त मेरो अफिसको लाइब्रेरीमा छन्। प्रत्येक भोलम, प्रत्येक खण्डको लम्बाइ लगभग 500-600 पृष्ठको छ। यसको अर्थ थोमस म्यान्टनले भजन सङ्ग्रह 119 अध्यायमा 2000 बढी पृष्ठहरू खर्च गरेका छन्। र भजन सङ्ग्रह 119 गर्दा अगाडि हामी उभिया छौँ, आज खडा छौँ र हामी यसलाई उत्खनन गर्ने कोसिस गर्दैछौँ। म किन यी सबै कुरा उल्लेख गर्दैछु, यसको एउटै उद्देश्य छ कि भजन सङ्ग्रह 119 यो भव्यता व्यक्त गर्न सकौँ भनेर। यो भव्य छ, यो अथाह छ, यो उदेको छ। यति विस्तृत अध्ययनहरू भइसकेपछि पनि भजन सङ्ग्रह 119 अध्याय परमेश्वरको बुद्धिको एउटा अथाह भण्डार हो। भजन सङ्ग्रह 119 अध्याय एउटा समुद्र हो र यसलाई हाम्रो व्याख्याको गिलासले उगाएर सुकाउनु असम्भव हुनेछ। त्यसैले म तपाईँलाई भजन सङ्ग्रह 119 अध्याय दिनै पढ्न, दिनौँ एभ्रिडे डेली पढ्न प्रोत्साहन दिन्छु र सम्भव भएसम्म यसलाई कण्ठस्थ पार्ने पनि कोसिस गर्नुहोस्। 19 शताब्दीका स्करिस मिसनरी डेभिड लिभिङस्टोनले जस्तै भजन सङ्ग्रह 119 अध्यायलाई कण्ठस्थ पार्ने कोसिस गर्नुहोस्। बाल्यकालमा स्कुल जाँदा र स्कुलबाट घर फर्किँदा बाटोमा तिनले भजन सङ्ग्रह 119 अध्यायका केही भागहरू, केही पदहरू कण्ठस्थ गर्थे, डेभिड लिभिङस्टोनले। र तिनी 9 वर्षको हुँदासम्म तिनले सम्पूर्ण भजन सङ्ग्रह सम्पूर्ण 119 अध्याय कण्ठस्थ गरिसकेका थिए 9 वर्षको उमेरमा। धर्मशास्त्र कण्ठस्थ गर्ने यो अभ्यासले त्यो सानो छिटो डेभिड लिभिङस्टोनलाई पछि अफ्रिकामा एकदमै प्रभावकारी र महान मिसनरीको रूपमा जानलाई आकार दियो। यदि तपाईँ बाबा आमा हुनुहुन्छ भने, तपाईँ अभिभावकहरू हुनुहुन्छ भने आफ्नो छोराछोरीलाई वचन कण्ठस्थ गर्न प्रोत्साहन दिनुहोस्। तपाईँलाई गर्न सक्ने सबैभन्दा उत्तम कुरा भनेको आफ्नो छोराछोरीलाई परमेश्वरको वचनसँग परिचित हुने वातावरण सिर्जना गर्नु हो। तपाईँको घर वा तपाईँको छोराछोरीहरूको मन र हृदयमा संसारलाई आफ्नो डेरा बनाउन नदिनुहोस्, संसारलाई प्रवेश गर्न नदिनुहोस्। तपाईँको घरमा, तपाईँको छोराछोरीको मन र हृदयमा, मस्तिष्कमा संसारलाई आफ्नो अधिराज्य खडा गर्न नदिनुहोस्। ख्रिस्टको वचन तपाईँका र तपाईँका छोराछोरीहरूको मनमा प्रचुर मात्रामा बास गरोस्। एक दिन तपाईँको छोराछोरीले परमेश्वरको वचनसित परिचित गराइदिनु भएकोमा तपाईँलाई धन्यवाद दिनेछ। मलाई आशा छ कि एक दिन मेरा छोराले यसो भनेछन्, मेरो बाबा आमाले मलाई अथवा हामीलाई राम्रो र महँगो स्कुलमा पढाउनु भएन, मेरो हरेक इच्छा चाहना र खाँचो पुरा गर्न सक्नु भएन, तर मेरो बाबाआमाले मलाई ख्रिस्टको वचन दिनुभयो, मेरो बाबाआमाले मलाई ख्रिस्ट दिनुभयो, जुन मेरो लागि सबभन्दा ठुलो उपहार हो र म उहाँहरूलाई यसको लागि धन्यवाद दिन्छु। हामी भजन सङ्ग्रह 119 अध्यायको अब 1-8 पदसम्म पढ्नेछौँ र यसलाई हामी व्याख्या गर्नेछौँ। अलेफ भजन सङ्ग्रह 119 परमप्रभुको व्यवस्थामाथि मनन अलेफ अथवा ए धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्। धन्यका हुन् तिनीहरू जसले उहाँका कानुन पालन गर्दछन् र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्। तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँका मार्गमा तिनीहरू हिँड्दछन्। तपाईँले आदेशहरू यस हेतुले दिनुभयो कि हामी तिनलाई पुरा पालन गरौँ। तपाईँका विधिहरू पालन गर्नलाई मेरो आचरण दृढ स्थिर भइदिए कति असल हुने थियो। तब तपाईँका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्ने थिइनँ। जब म तपाईँका धार्मिक नियमहरू सिक्दछु तब म सोझो मनले तपाईँको प्रशंसा गर्नेछु। म तपाईँका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। आजको प्रवचनमा हामी एउटा मुख्य प्रश्नको जवाफ दिनेछौँ, हामी कसरी खुसी हुन सक्छौँ, हामी जीवनमा कसरी साँच्चै खुसी हुन सक्छौँ। यसको उत्तर भजन सङ्ग्रह 119 अध्यायको 1-8 पद दिँदछ। साँच्चै हामी जीवनमा खुसी हुन चाहन्छौँ भने, हामी साँच्चै जीवनमा खुसी हुन चाहन्छौँ भने हामी परमेश्वरको वचन अनुसार जीवन बिताउनु पर्ने हुन्छ। सो हामी कसरी जीवनमा साँच्चै खुसी हुन सक्छौँ? सो जवाफ हो, परमेश्वरको वचन अनुसार जीवन बिताएर, परमेश्वरको वचन अनुसार जीवन बिताएर। आजको प्रवचनको मुख्य विचार नै यही हुनेछ, साँचो आनन्दको, साँचो खुसीको एकमात्र मार्ग भनेको परमेश्वरको वचन अनुसार जीवन बिताउनु हो। तपाईँ लेख्दै हुनुहुन्छ भने यो कुरा लेख्नुहोस्, साँचो खुसी, साँचो आनन्दको एकमात्र मार्ग भनेको परमेश्वरको वचन अनुसार जीवन बिताउनु हो। यदि तपाईँ जीवनमा साँच्चै खुसी हुन चाहनुहुन्छ भने परमेश्वरको वचन अनुसार जीवन बिताउनुहोस्, परमेश्वरको वचन अनुसार चल्नुहोस्, परमेश्वरको वचन अनुसार तपाईँ जीवन जिउनुहोस्, उहाँको कानुनहरू पालन गर्नुहोस्, परमेश्वरको मार्गहरूमा हिँड्नुहोस्, उहाँको आदेशहरू पुरा पुरा पालन गर्नुहोस्, उहाँको नियमहरू धार्मिक नियमहरू सिक्नुहोस्, उहाँको विधिहरू पालन गर्नुहोस्। साँचो आनन्दको एकमात्र मार्ग भनेकै परमेश्वरको वचन अनुसार जीवन अथवा परमेश्वरको वचन अनुसार बिताएको जीवन अथवा जीवन बिताउनु हो। साँचो आनन्दको एकमात्र मार्ग प्रेम होइन, साँचो आनन्दको एकमात्र मार्ग साधारण जीवनशैली पनि होइन। धेरैले भन्ने गर्छ खुसी त साधारण जीवनशैलीमा रहेछ, साँचो आनन्दको खुसीको एकमात्र मार्ग यो संसारको थोकहरूलाई इन्कार्नु पनि होइन, अर्थात् त्यागी जीवन सन्यासी जीवन पनि होइन, तर साँचो आनन्दको एकमात्र मार्ग भनेको परमेश्वरको वचनअनुसारको जीवन हो। के तपाईँ खुसी हुन चाहनुहुन्छ? के तपाईँ खुसी वैवाहिक जीवन र पारिवारिक जीवन एउटा खुसी परिवार चाहनुहुन्छ? त्यसो भने यी कुराहरूमा आफ्नो आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। यदि तपाईँ अँध्यारोमा हेर्न चाहनुहुन्छ भने तपाईँ टर्च लाइटमा हेर्नुहुन्न, तपाईँ टर्च लाइटले देखाएकोतिर हेर्नुहुन्छ। त्यसरी नै यदि तपाईँ जीवनमा साँचो आनन्द चाहनुहुन्छ भने तपाईँले तपाईँलाई दिनुभएको परमेश्वर दिनुभएको आशिषहरूतिर होइन, धन सम्पत्तितिर होइन, सम्बन्धहरूतिर होइन, तर ती आशिषहरूले इसारा गरिरहेको त्यो आशिषदातातिर हेर्नुहोस्। तपाईँको विवाह, तपाईँको परिवार र तपाईँसँग भएको सबै कुराले तपाईँलाई ख्रिस्ततिर सङ्केत गरिरहेको छ, उहाँतिर हेर्नुहोस्। तपाईँको विवाह, तपाईँको परिवार, तपाईँसँग भएको सबै कुराहरू, जीवनले जीवनमा आफूले चाहेको कुरा त्यो सबै कुरा तपाईँले प्राप्त गर्न सक्नु भएन भने पनि, त्यो सबै कुरा प्राप्त गर्न नसके तापनि तपाईँ खुसी हुन सक्नुहुन्छ, तपाईँ आनन्दित हुन सक्नुहुन्छ, किनभने परमेश्वर नै तपाईँको खुसीको अन्तिम स्रोत हुनुहुन्छ। तपाईँ र म उहाँमा खुसी हुनलाई बनाइएका थियौँ। कुनै पनि प्राणले परमेश्वरमा खुसी नभेटेसम्म कहिले पनि खुसी हुन सक्दैन। र भन्नुसँग 119 एकदेखि 8 पदमा हामी खुसी मानिसको बारेमा चारवटा कुरा हामी हेर्नेछौँ, खुसी मानिसको बारेमा चारवटा कुराहरू। पहिलो खुसी मानिसको वर्णन हेर्नेछौँ, पहिलो खुसी मानिसको वर्णन, र दोस्रो खुसी मानिसको कर्तव्य, खुसी मानिसको कर्तव्य, तेस्रो खुसी मानिसको दुविधा, तेस्रो खुसी मानिसको दुविधा, र चौथो खुसी मानिसको सङ्कल्प, खुसी मानिसको सङ्कल्प। सो खुसी मानिसको वर्णन, खुसी मानिसको कर्तव्य, खुसी मानिसको दुविधा र खुसी मानिसको सङ्कल्प। फोर थिङ्स एबाउट ह्याप्पी म्यान इन साम 119:1-8। फर्स्ट, डिस्क्रिप्सन अफ अ ह्याप्पी म्यान, डिस्क्रिप्सन अफ अ ह्याप्पी म्यान। सेकेन्ड, अ ड्युटी अफ अ ह्याप्पी म्यान। थर्ड, अ डिलेमा अफ अ ह्याप्पी म्यान, अ डिलेमा अफ अ ह्याप्पी म्यान। एन्ड फोर्थ, डिटर्मिनेसन अफ अ ह्याप्पी म्यान, अ डिटर्मिनेसन अफ अ ह्याप्पी म्यान। द होलिनेस is a path to happiness. Godliness is a way to happiness. The ultimate, the lasting happiness. Gold, glittering, success, career, good relationships, food, money is not a way to happiness. Godliness is a way to happiness. सो हामी अब एकपछि अर्को बुदालाई हेर्दै जानेछौँ, खुसी मानिसको वर्णन अथवा एउटा ह्याप्पी मानिस, एउटा धन्यको मानिसलाई बाइबलले कसरी वर्णन गर्दछ हेर्नुहोस्। तपाईँ र मैले जसरी वर्णन गर्दछौँ बाइबल त्यसरी वर्णन गर्दैन। समाजले धन्यको मानिसलाई, खुसी मानिसलाई, आशिषित मानिसलाई वर्णन गर्ने एउटा तरिका छ, तर बाइबलको आफ्नो तरिका छ। सो खुसी मानिसको वर्णन, पहिलो खुसी मानिसको, खुसी मानिस एक पवित्र मानिस हो। भजन सङ्ग्रह 119 अध्यायको सुरुवात, भजन सङ्ग्रह 1 अध्याय जस्तै धन्य शब्दबाट सुरु हुन्छ। भजन सङ्ग्रह 1 अध्याय यस वाक्यांशबाट सुरु हुन्छ कि धन्य त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। त्यसै गरी भजन सङ्ग्रह 119 अध्याय पनि यो आशिषको घोषणासँगै सुरु हुन्छ, धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ। सो भन्ने गरिन्छ कि भजन सङ्ग्रह 119 अध्याय चाहिँ भजन सङ्ग्रह 1 अध्यायको व्याख्या हो। सो धन्य शब्दलाई खुसी शब्द, आनन्दित आनन्द शब्द, आशिष शब्दको रूपमा पनि अनुवाद गर्न सकिन्छ। त्यसैले धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ होला है, यसरी पनि पढ्न सकिन्छ। खुसी हुन् तिनीहरू, आनन्दित हुने तिनीहरू, आशिषित हुने तिनीहरू जसको आचरण निर्दोष छ। अर्थात् खुसी हुन् तिनीहरू जो पवित्र छ। निर्दोष जीवनले पवित्र जीवनलाई जनाउँदछ। सो पहिलो खुसी मानिसको, बाइबल खुसी मानिसलाई कसरी वर्णन गरेको छ, व्याख्या गरेको छ, खुसी मानिस पवित्र मानिस हो। पवित्र जीवन नै खुसी जीवन हो। धन सम्पत्ति र समृद्ध जीवन खुसीको जीवन होइन, साँचो खुसी खुसी पवित्र जीवन बिताउनेले मात्र अनुभव गर्दछ। केवल भक्तिको जीवन जिउनेले मात्र साँचो खुसी, त्यो परम खुसी अनुभव गर्दछन्। त्यस कारण जब जब हामी खानाको लागि प्रार्थना गर्छौँ, हामी घरिघरि यो कुरा आफूलाई याद दिलाउँछ कि प्रभु धन्यवाद खानाको निम्ति, यो खानाले मलाई एक दुई घन्टाको लागि, चार घन्टाको लागि सन्तुष्ट पार्न सक्छ, खुसी दिन सक्छ, तर केवल ख्रिस्ट जो स्वर्गबाट ओर ल्याउने रोटी हुनुहुन्छ, उहाँले मात्र सधैँभरि मलाई खुसी दिन सक्नुहुन्छ, सन्तुष्ट पार्न सक्नुहुन्छ, तृप्त पार्न सक्नुहुन्छ। सो भक्तिको जीवन जिउने मानिसहरूले मात्र साँचो खुसी अनुभव गर्दछन्। यस पदले यसो भन्दैन, धन्यका हुन् तिनीहरू, अर्थात् धन्यका र खुसी हुन् तिनीहरू जससँग धेरै धन सम्पत्ति छ, जससँग धेरै पैसा छ, जससँग गाडी छ, घर छ। धन्यका हुन् तिनीहरू जससँग संसारको सब थोक छ। खुसी हुन् तिनीहरू, बधाई छ तिनीहरूलाई, आशिषित हुन् तिनीहरू जोसँग यो संसारको सफ थोक छ। यो पदले यसरी भनिरहेको छैन, बरु यसले यसो भन्छ, धन्यका हुन् तिनीहरू जो परमप्रभुको व्यवस्थामा चल्दछन्। घर, पैसा, धन सम्पत्ति, गाडी हुनु आफैमा गलत होइन, तर यदि तपाईँले ती सबै थोकहरूलाई जीवनमा आफ्नो त्यो खुसी र सन्तुष्टिको त्यो स्रोतको रूपमा तपाईँले हेर्न थाल्नुभयो भने तपाईँ आफ्नो जीवनलाई विनाशतिर ढकेल्दै हुनुहुन्छ। तपाईँ निराश, सबैभन्दा निराश दुःखी मानिस हुनुहुनेछ। साँचो खुसीको खोजीमा थुप्रै मानिसहरूले आफ्नो विश्वासलाई धराशायी बनाएका छन्। धेरै मानिसहरूले आफ्नो विश्वासको जहाज डुबाइसकेका छन्। धेरै मानिसहरूले परमेश्वर बिनाई खुसी हुन सकिन्छन् भन्ने सोचाइ राखेका छन्। फलस्वरूप तिनीहरूले संसार, चर्च, संसारलाई प्रेम गर्ने क्रममा चर्च र परमेश्वरलाई नै व्यवस्था गरेका छन्। खुसीको खोजीमा मानिसहरू सात समुद्र पारी यात्रा गर्न तयार छन्। तिनीहरूले सबै कुरा व्यवस्था गरेका छन्, तर मित्रहरू, यो अनन्त विनाशतर्फको बाटो हो। एक व्यक्तिले जीवनमा धेरै प्रगति गर्न सक्छ र समाजमा उसले धेरै नाम, इज्जत, धन सम्पत्ति कमाउन सक्छ र अरूहरूले फलाना व्यक्ति हेर न, फलाना व्यक्ति कति खुसी व्यक्ति, कति आशिषित व्यक्ति भन्न सक्छन्। तैपनि परमेश्वरले त्यस्तो व्यक्तिलाई मूर्ख भन्नुहुन्छ, मूर्ख भन्नुहुन्छ। परमेश्वरको शब्दकोशमा खुसी व्यक्तिको परिभाषा तपाईँ र मसँग भएको परिभाषाभन्दा फरक छ। मित्रहरू, हामी यो खुसी खोजेर भेटाउन सक्दैनौँ। पद एक्लै यसो भन्दैन, धन्यका हुन् तिनीहरू जसले खुसी खोज्दछन्, तर धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ। निर्दोष र पवित्र जीवनले खुसी र आनन्दित जीवन तिनीहरू डोर्याउँछ। तर यो पवित्र जीवन भनेको के हो, निर्दोष जीवन के हो? यो जीवन परमेश्वरको वचन अनुरूपको जीवन हो। पवित्र जीवन परमेश्वरको वचनसँग मिल्दो जीवन हो। धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, अर्थात् जो परमप्रभुको व्यवस्थामा चल्दछ। तपाईँले एक पदलाई देख्नुभयो, धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, त्यसपछि कमा दिएर जो परमप्रभुको व्यवस्थामा चल्दछ भनेको छ। अर्थात् भन्ने शब्द लाउन सक्छौँ हामी त्यहाँ। निर्दोष जीवन नै परमप्रभुको व्यवस्थामा चल्ने जीवन हो। निर्दोष जीवन, म त कसैलाई केही पनि भन्दिनँ, म अरूको कुबलमा चिताउँदिनँ, म सकेसम्म पापबाट जोगिन चाहन्छु, म सकारात्मक सोच लिन चाहन्छु भनेर त्यो जिइने जीवन होइन। निर्दोष जीवन परमप्रभुको व्यवस्था अनुसार, परमेश्वरको वचन अनुसार चलिने जीवन हो। परमेश्वरको व्यवस्था, परमेश्वरको वचन, परमेश्वरको वचनको धेरैवटा नामहरू छ यहाँनिर। यहाँनिर यो कानुन भनिएको छ परमेश्वरको व्यवस्थालाई, वचनलाई, यहाँ व्यवस्था भनिएको छ, यहाँ आदेशहरू भनिएको छ, यहाँ आज्ञाहरू भनिएको छ। हरेक पदमा परमेश्वरको वचनको फरक फरक नामहरू यहाँनिर उल्लेख गरिएको छ, विधिहरू, नियमहरूको रूपमा यहाँनिर वर्णन गरेका छ। तपाईँ खुसी हुन चाहनुहुन्छ जीवनमा? परमेश्वरको वचन अनुसार जीवन जिउनुहोस्। परमेश्वरको वचन अनुसार जीवन, परमेश्वरको व्यवस्था अनुसार चल्नुहोस्। यदि तपाईँ परमेश्वरको व्यवस्था अनुसार चल्नु भने तपाईँलाई वास्तवमा खुसी हुनु भने के हो भन्ने कुरै थाहा छैन। सो खुसी मानिसको वर्णन हामी हेरिरहेको छौँ। र पहिला हामीले हेऱ्यौँ खुसी मानिस, पवित्र मानिस हो। दोस्रो, खुसी मानिस आज्ञाकारी मानिस हो, आज्ञाकारी मानिस हो। पद एकले भन्छ, धन्यका हुन् तिनीहरू जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछ। सो निर्दोष जीवन, पवित्र जीवन, खुसी मानिस पवित्र मानिस हो। र दोस्रो, खुसी मानिस आज्ञाकारी मानिस हो, ऊ परमप्रभुको व्यवस्थामा चल्दछ, ऊ परमेश्वरको वचन अनुसार चल्दछ। अथवा हामी यसरी भन्न सक्छौँ, धन्य ती निर्दोषहरू जो परमप्रभुको व्यवस्थामा हिँड्दछन्। सो निर्दोष भन्नाले परमप्रभुको व्यवस्थामा हिँड्ने व्यक्तिलाई जनाउँछ, जो परमप्रभुको व्यवस्थामा हिँड्छ त्यो निर्दोष र खुसी दुवै हुन्। जो प्रभुको व्यवस्थामा चल्दैन तिनीहरू दुःखी मानिस हुन्। यसलाई उल्टाएर यसरी पढ्न सकिन्छ, पद एकलाई हामी यसरी भन्न सक्छौँ कि दुःखी र दयनीय हुन् तिनीहरू जसको मार्ग निर्दोष छैन र जो परमप्रभुको व्यवस्थामा चल्दैन। यस संसारमा दुई प्रकारका मानिसहरू छन्, परमेश्वरको आज्ञा पालन गर्नेहरू, परमेश्वरको व्यवस्थाअनुसार चल्नेहरू, र परमेश्वर आज्ञा पालन नगर्नेहरू, परमेश्वर व्यवस्थाअनुसार नचल्नेहरू। सम्पूर्ण मानव जातिलाई यो दुईवटा समूहमा विभाजन गर्न सकिन्छ। परमप्रभुको आज्ञा मान्नेहरू एउटा समूहमा, र परमप्रभुको आज्ञा नमान्नेहरू अर्को समूहमा। जो परमप्रभुका हुन् तिनीहरूले उहाँको आज्ञा पालन गर्छन्, र जो परमप्रभुका होइनन् तिनीहरूले उहाँको आज्ञा पालन गर्दैनन्। तपाईँ कुन समूहमा पढ्नुहुन्छ यस बिहानी? तेस्रो, खुसी मानिस परमेश्वर केन्द्रित मानिस हो। खुसी मानिस परमेश्वर केन्द्रित मानिस हो। पद दुईले भन्छ, धन्यका हुन् तिनीहरू जसले उहाँको कानुन पालन गर्दछन् र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछ। यहाँ कानुनलाई गवाही भनेर पनि अनुवाद गर्न सकिन्छ, इङ्ग्लिसमा यसलाई टेस्टामनी भन्छ, टेस्टामेन्ट। सो परमेश्वर कानुनले अर्थात् गवाहीले प्रकटित परमेश्वरको वचनलाई जनाउँछ। परमेश्वरको कानुन मानव जातिको निम्ति परमेश्वरको इच्छाको एउटा प्रकाश हो। परमेश्वर के चाहनुहुन्छ भन्ने कुरा उहाँले आफ्नो वचनमा उहाँले व्यक्त गर्नुभएको छ। जसरी नेपालको कानुनले हामीलाई नागरिक रूपमा हामी कसरी चल्ने भनेर सिकाउँछ, त्यसरी नै परमेश्वरको कानुनले हामीलाई हामी कसरी चल्छौँ भनेर सिकाउँछ। खुसी मानिसले परमेश्वरको गवाही, परमेश्वरको कानुन पालन गर्दछ, परमेश्वरको कानुन अनुसार चल्दछ। तर याद गर्नुहोस्, यो कानुन बाहिरी रूपमा पनि पालन गर्न सकिन्छ। बाहिरी रूपमा पनि हामी नियमहरूको पालन गर्न सक्छौँ। नागरिकको हैसियतमा हामी अधिकारीहरूको आँखा अगाडि बाहिरी रूपमा हामी उनीहरूको आज्ञाहरू पालन गर्न सक्छौँ। अधिकारीहरू ट्राफिक त्यहाँ बसिरहेको छ भनेर हामी ट्राफिकको अगाडि हामी बाहिरी रूपमा ट्राफिक नियमहरू पालन गर्न सक्छौँ। ट्राफिक नआउने बित्तिकै हामी तिनजना झगडाएर हिँड्छौँ, ट्राफिक देख्ने बित्तिकै हामी फेरि दुईजनामा झर्छौँ। ट्राफिक नदेख्दाखेरि हामी हेलमेट खोलेर एकदमै हावा खाँदै सुसिला फुक्दै हामी हिँडिरहेको हुन्छौँ, ट्राफिक देख्ने बित्तिकै हामी रोकिन्छौँ, हतार हतार हेलमेट लाउँछौँ, अनि हामी केयरफुल भएर जान्छौँ ट्राफिकहरूसँग, हात काम्दै काम्दै यदि यस्तो लाइसेन्स छैन भने। सो आज्ञापालन बाहिरी पनि हुनसक्छ, हृदयबाटको आज्ञापालन नहुन पनि सक्छ। तर यो खुसी मानिसको लागि यो आज्ञाकारी त बाहिरी आज्ञाकारी त होइन। खुसी मानिस आफ्नो सारा हृदयले परमेश्वरलाई खोजेको कारण तिनी परमेश्वरको कानुन पालन गर्दछ। उसको हृदय विभाजित छैन, आफ्नो हृदय संसारको पछि लाग्ने अनि आफ्नो मुखले मात्र म सारा हृदय सारा प्राण सारा समझले मनले परमेश्वरलाई प्रेम गर्छु भनेर उसले दाबी गर्दैन। बरु तिनले आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई साँच्चै प्रेम गर्दछ र उहाँलाई खोज्दछ। त्यस कारण परमेश्वरलाई उसले खोजेको कारण उसले वचनहरू पालन गर्दछ। वचन उसको उसले पढ्नुको वचन अध्ययन गर्नुको उद्देश्य केवल जानकारी प्राप्त गर्नु होइन, तर परमेश्वरलाई भेटाउनु हो र परमेश्वरको वचन अनुसार जिउनु हो। सो यस्तो व्यक्तिको आज्ञाकारिताको लक्ष्य आशिष पाउनु वा अनिष्ट कुराहरू हुनबाट जोगिनु होइन। धेरै क्रिस्चियनहरूको लागि त त्यही छ होइन, परमेश्वरको वचन हामी सिरानीमा लगाएर सुन्छौँ ताकि ब्याड ड्रिम नहोस् होइन, सपना नराम्रो नहोस्, अथवा शैतानले भूतले कुनै पनि दुष्ट हात पनि हामीलाई नछोस् भनेर। त्यो क्रिस्चियनले परमेश्वरको आज्ञा पालन गर्छ आशिष पाउनलाई होइन, वा संसारबाट केही प्राप्त गर्न उसले परमेश्वरमा आशा राखेको कारणले गर्दाखेरि होइन, बरु उसको आज्ञाकारिता परमेश्वरतर्फ निर्देशित त्यो हृदयबाट बगिआएको हुन्छ। उसले परमेश्वरलाई खोज्छ, समृद्धि चङ्गाई वा यस संसारका कुराहरू होइन। यसै कारण ऊ सधैँ खुसी हुन्छ, यस्तो मानिस सधैँ खुसी हुन्छ, परमेश्वरलाई खोज्ने मानिस सधैँ खुसी हुन्छ,
स्वास्थ्य समृद्धि र धन सम्पत्ति पछि लाग्ने मान्छे सधैँ दुःखी हुन्छ. किन? किनकि परमेश्वरलाई खोज्नेले, जसलाई परमेश्वर आफ्नो सारा हृदयले खोज्छ, उसले उहाँलाई सधैँ भेटाउँछ. परमेश्वरलाई खोज्नेहरूको नजिक उहाँ सधैँ हाजिर हुनुहुन्छ. के तपाईँ खुसी हुन चाहनुहुन्छ? त्यसो भने उहाँलाई चिन्ने, उहाँलाई, उहाँको बारेमा अध्ययन गर्ने, उहाँको आज्ञा पालन गर्ने, उहाँलाई प्रेम गर्ने र उहाँको महिमाको लागि जिउने कुरामा उहाँमा सन्तुष्टि भेटाउनुहोस्. चौथो, खुसी मानिसको वर्णन. खुसी मानिस नयाँ मानिस हो. खुसी मानिस नयाँ मानिस होस्. पद तिन हेर्नुहोस् न. पद तिन, तिनीहरूले कुनै अधर्म गर्दैनन्, उहाँको मार्गमा तिनीहरू हिँड्दछन्. अधर्म भनेको अरूलाई हानि वा अन्याय गर्नु, अन्याय गर्नु मात्र होइन. अधर्म भन्नाले परमेश्वरको वचनको त्यो स्तर अनुसार, मापदण्ड अनुसार जिउन वा हिँड्न चुक्नु हो अधर्म भनेको. बाइबल अनुसार यही शब्द, यो अधर्म शब्द हामी मत्ती 7:23 पनि प्रयोग गरेको पाउँछौँ, जहाँ यसुले पिताको इच्छा पालन नगर्नेहरूलाई अधर्म काम गर्नेहरू भनेर सङ्केत गर्नुभएको छ. जसले पिताको इच्छा पालन गर्दैन तिनीहरूलाई अधर्म काम गर्नेहरू भनिन्छ, र पिताको इच्छाको विपरीत कार्य नै अधर्म हुन्. अर्को शब्द भन्नुपर्दाखेरि वचनमा प्रकट भएको पिताको इच्छा अनुसार नगरेको जुसुकै काम पनि अधर्म काम हो. अधर्मले हामीले जानी जानी गर्ने त्यो हाम्रो निरन्तर विद्रोह वा पापी पापमय जीवनलाई बुझाउँदछ. हामी केवल पाप मात्र गर्दैनौँ, हामी पापलाई आफ्नो निम्ति काम लगाउँछौँ. हामी पापलाई आफ्नो निम्ति काम गर्न लगाउँछौँ. सिन वर्क्स फर अस. यस पदबाट एउटा कुरा स्पष्ट हुन्छ, त्यहाँ कुनै तटस्थ स्थान त छैन. हामी या त परमेश्वरको मार्गमा हिँड्छौँ या हामी परमेश्वरको मार्गमा हिँड्दैनौँ. त्यहाँ कुनै मध्य स्थान छैन. म न त परमेश्वरलाई घृणा गर्छु न त उहाँलाई प्रेम गर्छु भन्न सम्भव छैन. तपाईँ कि त परमेश्वरलाई प्रेम गर्नुहुन्छ कि त उहाँलाई घृणा गर्नुहुन्छ. तपाईँ कि त परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ कि तपाईँ उहाँको अवज्ञा गर्नुहुन्छ. तपाईँ कि त परमेश्वरको आदर गर्नुहुन्छ कि तपाईँ परमेश्वरको अनादर गर्नुहुन्छ. तपाईँ या त परमेश्वरको मान गर्नुहुन्छ वा उहाँ विरुद्धमा तपाईँ जानुहुन्छ. त्यहाँ बिचको स्थान छैन. कि तपाईँ परमेश्वरको पक्षमा हुनुहुन्न भने तपाईँ परमेश्वरको विरुद्धमा हुनुहुन्छ. कि तपाईँ परमेश्वरको वचनअनुसार परमेश्वरको तपाईँ मार्गमा हिँड्नुहुन्न भने तपाईँ दुष्टको मार्गमा हिँड्नुहुन्छ. खुसी मानिसले कुनै अधर्म गर्दैन तर परमेश्वरको मार्गमा हिँड्छ, किनभने ऊ नयाँ सृष्टि हो, ऊ नयाँ मानिस हो. खुसी मानिस नयाँ मानिस हो, ऊ नयाँ हृदय भएको नयाँ सृष्टि हो. ऊ पवित्र आत्माद्वारा पुनर्जीवित पारिएको छ, ऊ नयाँ गरी जन्मिएको छ. ऊ एक यस्तो मानिस हो जो अब जीवनको नयाँपनमा, जीवनको नयाँ मार्गमा ऊ चल्दछ. ऊ परमेश्वरको मार्गमा हिँड्दछ, ऊ आफ्नै तरिकामा हिँड्दैन, ऊ आफ्नै बाटोमा अडिक रहँदैन. उसले पुरानो तरिकाहरू उसले त्याग्दछ र ऊ अब परमेश्वरको वचनअनुसार चल्दछ. पहिले उनी 3:9 भन्दछ, परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनभने उसको स्वभाव, जस्तै उहाँको स्वभाव, परमेश्वरको स्वभाव त्यसमा रहन्छ, परमेश्वरबाट जन्मेको मानिसमा रहन्छ, र त्यसले पाप गरिरहँदैन, गर्न सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको. नयाँ गरी जन्मिएको मानिसले, परमेश्वरबाट जन्मेको मानिसमा परमेश्वरको स्वभाव हुन्छ र त्यसले पाप गरिरहन सक्दैन. पाप गर्दैन भन्दैन बाइबलले, तर पाप गरिरहन सक्दैन किनभने त्यो मानिस परमेश्वरबाट जन्मेको, परमेश्वरबाट जन्मेको धन्यको मानिस त्यो मानिस हो जसले कुनै अधर्म गर्दैन. अर्थात् उसको जीवन पापमय जीवनशैलीद्वारा चिनिँदैन. यदि उसले जीवनमा पाप गर्दैछ भने उसलाई सम्झाउँदाखेरि उसले सुन्छ, उसले आफ्नो पाप तुरुन्तै झट्टै पश्चाताप गर्छ र ख्रिस्तमा फर्किन्छ. तर ऊ हट्टी भइराख्दैन, उसले अरूलाई उसलाई न्याय गरेको दोष लगाउँदैन. यस्तो मानिसलाई, धनेको मानिसलाई उसलाई सम्झाउँदाखेरि उसले कहिले पनि मेरो न्याय नगर भनेर उसले कहिले पनि भन्दैन. को यसो हुनुसक्छ यो संसारमा? अलिअलि कम्प्रोमाइज भइहाल्छ नि लाइफमा. उस त्यस्तो कुरा गर्दैन. उसले बरु आफ्नो पापहरू पश्चाताप गर्छ र ख्रिस्तमा फर्किन्छ. नयाँ मानिसले कहिले पाप गर्दैन भनेर भन्नु अबाइबली हुनेछ, किनकि यो पहिलो यो 1:8 भन्दछ कि यदि हामीमा पाप छैन भने हामी भन्छौँ भने त हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन. अब नयाँ मानिस आफ्नो पाप र अपराधमा मरेको त्यो अवस्थामा जस्तो गरी ऊ हिँड्दैन, चल्दैन. सो धन्यको मानिस अर्थात् खुसी मानिसको वर्णन हामीले हेऱ्यौँ. दोस्रो खुसी मानिसको कर्तव्य, खुसी मानिसको कर्तव्य पद चार. तपाईँले आदेशहरू यस हेतुले दिनुभयो कि हामी तिनलाई पुरा पुरा पालना गरौँ. प्रायः जस्तो धेरै क्रिस्चियनहरूले परमेश्वरको वचनलाई अध्ययन एउटा सामग्रिक रूपमा पाठ्यपुस्तक रूपमा मात्र लिन्छन् र बाइबल पढ्नुको उद्देश्य केवल ज्ञान प्राप्त गर्नु मात्र हो. कति क्रिस्चियनको लागि थुप्रै क्रिस्चियनले यसो भन्छन् कि मलाई बाइबल थाहा छ, मैले बाइबल 10 पढिसकेको छु, मलाई थाहा छ बाइबल अधिकार साथ बोल्दछ, बाइबल पर्याप्त छ, बाइबल आवश्यक छ, मलाई थाहा छ परमेश्वरको यो बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको वचन हो, यो सिकाउनलाई, यो हप्काउनलाई, अर्थी दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक छ. र धेरैको लागि यो त्यही अन्त हुन्छ, केवल ज्ञान आर्जनमा. परमेश्वरले आफ्नो वचन केवल ज्ञानको खातिर दिनुभएको होइन. पचारले के भन्छ? तपाईँले आदेशहरू यस क्षेत्र दिनुभयो, तपाईँले वचन आज्ञाहरू यस क्षेत्र दिनुभयो. त्यसको उद्देश्य के हो? ताकि हामी वचन लिएर एकदमै ज्ञानी बन्न सकौँ, हामी एकदमै ग्रेट थियोलोजियन हुन सकौँ, अरूहरूलाई भन्दा हामीले बाइबल धेरै थाहा भएर हामी घमण्ड गर्न सकौँ, ताकि हामीले आफूलाई अरूहरूसँग तुलना गरेर आफूलाई हामी प्रमाणपत्र दिन सकौँ. त्यही भन्छ बाइबलले. के भन्छ पचारले? के भन्छ? तपाईँले परमेश्वर तपाईँले आदेशहरू यस हेतुले दिनुभयो कि हामी तिनलाई पुरा पुरा पालना गर्न सकौँ. परमेश्वरले हामीलाई आफ्नो वचन, हामी ती वचनहरू आज्ञा पालन गर्न सकौँ, ती वचनअनुसार जिउन सकौँ भनेर, ती हिँड्न सकौँ भनेर दिनुभयो. परमेश्वरको वचनको ज्ञानले हामीलाई परमेश्वरको आराधनातर्फ डोर्याउनुपर्छ. परमेश्वरले उहाँको वचन हामीले पालन गरौँ भन्ने यतिले दिनुभयो. यदि तपाईँ परमेश्वरको वचनको अधिकार, पर्याप्तता, यसको आवश्यकता जान्नुहुन्छ भने यसद्वारा जिउनुहोस्, परमेश्वरको वचनप्रतिको आज्ञाकारिताद्वारा आफ्नो विश्वास देखाउनुहोस्. बाइबलमाथि विश्वास गर्नु मात्रै इनफ छैन, यो बाइबल परमेश्वरको वचन हो भनेर त्यो मानिलिनु, स्वीकार गर्नु मात्रै इनफ छैन, यसलाई तपाईँले पढ्नुपर्ने हुन्छ, यस संसार तपाईँ जिउनुपर्ने हुन्छ. तपाईँ खुसी हुनु चाहनुहुन्छ, खुसी हुन चाहनुहुन्छ, तपाईँले आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्य नबोल्नुहोस्. तपाईँको कर्तव्य भनेको, धन्यको मानिसको कर्तव्य भनेको, खुसी मानिसको कर्तव्य भनेको उसले परमेश्वरको वचन पालना गर्न जान्दछ, उसले परमेश्वरको वचन पालना गर्नुपर्छ. कि तपाईँ खुसी हुन चाहनुहुन्छ, कि तपाईँ साँचो सन्तुष्टि चाहनुहुन्छ, त्यसो भए परमेश्वरको वचन पालन गर्नुहोस्, उहाँको वचन सजिनुहोस्, उहाँको वचनमा विचार गर्नुहोस्, यसमा मनन गर्नुहोस्, उहाँको वचन बोल्नुहोस्, उहाँको वचन वार्तालाप गर्नुहोस्, उहाँको वचन नै प्रार्थना गर्नुहोस्, उहाँको वचन नै गाउनुहोस्, वचन सुन्नुहोस्, वचन सजिउनुहोस्. यहाँ चार पद तपाईँले आदेशहरू यस क्षेत्रले दिनुभयो कि हामीले तिनलाई पुरा पुरा पालन गर्न सकौँ भनेर, पुरा पुरा इङ्ग्लिसमा डेलिजेन्टली भन्ने शब्द चलाएको छ. यसको अर्थ लगनशील भएर हाम्रो इफोर्ट, शक्ति, बल खर्च गरेर हामी ती वचन पालन गर्न सकौँ. लगनशील भयो परमेश्वरको वचन पालना गर्न हाम्रो जिम्मेवारी हो भनेर हामी क्रिस्चियनलाई थाहा हुनुपर्छ. परमेश्वरको वचन पालन गर्ने कुरामा हामी अल्छे हुन सक्दैनौँ, अल्छे हुन मिल्दैन, हामी अनुशासनविहीन हुन सक्दैनौँ, हामी लगनशील हुनुपर्छ. र एक क्रिस्चियनलाई वास्तवमा परमेश्वरको वचन पढ्न र पालना गर्न कर लगाइराख्नु पर्दैन, किनकि हाम्रो जीवनमा परमेश्वरको नयाँ जन्म दिने, त्यो नयाँ जन्म दिने कामको परिणामहरूमध्ये, प्रमाणहरूमध्ये एक भनेको हामी स्वेच्छाले अब उहाँको वचन पालना गर्छौँ र उहाँको वचन हामी वचनलाई प्रेम गर्छौँ. यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने तपाईँलाई कसैले पनि हे बाइबल पढ्नुपर्छ तिमीले भनेर सम्झाइराख्नु पर्दैन, कर लगाइराख्नु पर्दैन. नयाँ गरी जन्मेको क्रिस्चियनलाई कसैले पनि बाइबल पढ बाइबल पढ बाइबल अनुसार जी भनिराख्नु पर्दैन, किनकि तपाईँमा परमेश्वरको स्वभाव छ, तपाईँ परमेश्वरको कुराहरू मन पराउनुहुन्छ, उहाँको वचन तपाईँ मन पराउनुहुन्छ, वचनलाई प्रेम गर्नुहुन्छ, त्यो वचन जान्न चाहनुहुन्छ र वचन अनुसार जिउन चाहनुहुन्छ, अनि त्यो आचरणले तपाईँलाई खुसीको जीवनतर्फ डोर्याउँछ. तपाईँमध्ये कतिजना जीवनमा खुसी हुनुहुन्न, किनकि तपाईँ खुसीको अलग ठाउँमा खोजिरहनु भएको छ, अलग ठाउँ खोजिरहनु भएको छ. तपाईँ परमेश्वरको वचन पुरा पुरा पालन गर्ने कोसिस गरिरहनु भएको छैन। परमेश्वरको वचन पालन गर्नलाई हामीमा त्यो उत्कट इच्छा हुनुपर्छ, हामीले सक्दो प्रयत्न गर्नुपर्छ। परमेश्वरको वचन अब हाम्रो निम्ति भारपूर्ण छैन, तर यो हाम्रो निम्ति त आनन्दको कुरा हो। परमेश्वरले उहाँको वचन कहिले त्यो नटुङ्गिने बहस र छलफलको लागि होइन, तर हामीले आफ्नो दैनिक जीवनमा लागू गर्न सकौँ भनेर दिनुभएको हो। धेरैको लागि परमेश्वरको वचन केवल छलफलको लागि एउटा पाठ्य पुस्तक मात्र बन्दछ, धेरैको लागि परमेश्वरको वचन पुरा पुरा पालन गर्नु हरेक खुसी मानिसको कर्तव्य हो। परमेश्वरको आज्ञाहरू लगनशील भई पालन गर्नुपर्छ भन्ने कुरा धन्यको मानिसले, खुसी मानिसले, आनन्दित मानिसले, आशिषित मानिसले जान्दछ। ए क्रिस्चियनले लगनशील भई परमेश्वरको आज्ञा पालन गर्दछ, परमेश्वरको आदेशहरू पालन गर्दछ, किनभने उसलाई थाहा छ कि परमेश्वर उसलाई प्रेम गर्नुभएको छ, उसलाई थाहा छ कि परमेश्वर उसलाई उद्धार गर्नुभएको छ, बचाउनु भएको छ, र परमेश्वरको पुत्र येशु ख्रिस्ट मानिस बन्नुभएको छ र आफ्ना जनहरूको पाप बोकी उहाँ क्रुसमा मर्नुभएको छ। परमेश्वरको थुमारे क्रुसमा परमेश्वरको क्रोधलाई सन्तुष्ट पार्दै हाम्रो छुटकाराको मोल सुकाउनु भएको छ। यो धन्यको मानिसले कुरा थाहा छ, त्यसकारण परमेश्वरको प्रेमबाट प्रेरित भएर उसले परमेश्वरको वचन आज्ञा पालन गर्दछ। क्रुसमा प्रदर्शन गरिएको यस महान प्रेमका कारण एक ख्रिस्टियन लगनशील भई परमेश्वरलाई आदर गर्न खोज्छ, र तिनको आज्ञाकारिता परमेश्वरको प्रेमबाट प्रेरित हुन्छ, डरबाट होइन वा लालचबाट पनि होइन। के तपाईँ लगनशील भई परमेश्वरको वचन पालन गर्नुहुन्छ? खुसी मानिस परमेश्वरको वचन अनुसार जिउँछ, तर उसलाई थाहा छ कि ऊ वास्तवमा सिद्ध छैन, उसले दुविधाको सामना गर्नुपर्ने हुन्छ। तेस्रो खुसी मानिसको दुविधा, पद 5 र 6 हेर्नुहोस् न, पद 5 र 6, तपाईँका विधिहरू पालना गर्नलाई मेरो आचरण दृढ भइदिए कति असल हुने थियो, तब तपाईँका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्ने थिइनँ। परमेश्वरले उहाँका व्यवस्थाहरू, उहाँका वचन, उहाँका आज्ञाहरू, उहाँका नियमहरू, विधिहरू लगनशील भई पालन गर्नलाई दिनुभएको छ। तैपनि हामी अक्सर शक्तिहीन, कमजोर महसुस गर्छौँ, हामीमा शक्ति र कहिलेकाहीँ त्यो प्रेरणाको कमी हुन्छ। परमेश्वरको आज्ञाहरू पालन गर्न हाम्रो आचरण सधैँ दृढ हुँदैन, हाम्रो आचरण सधैँ स्थिर हुँदैन। कहिलेकाहीँ हामी बिहान सबेरै उठ्छौँ, हामी दौडन्छौँ, हामी चार चारवटा अध्यायसम्म हामी अध्ययन गर्छौँ, पढ्छौँ, सबै अरू सदस्यहरू हामी प्रार्थना गर्छौँ, खाजा बनाउँछौँ, हामी अफिस जान्छौँ, दिनभरि आफ्नो काममा र अरूसँग सम्बन्धमा हामी परमेश्वर खुसी पार्ने कोसिस गर्छौँ, हामी जोयफुल्ली काम गर्छौँ, हामी घर आउँछौँ, छोराछोरीलाई अँगाल हाल्छौँ, उनीहरूसँग खेल्छौँ, सँगै मिलेर खाना बनाउँछौँ, पारिवारिक आराधनामा समय बिताउँछौँ, नानीहरूलाई सुताउँछौँ, केही पुस्तकहरू र बाइबलहरू पढ्दै केही समय बिताउँछौँ अनि प्रार्थना गर्छौँ, त्यसपछि हामी सुत्छौँ। कहिलेकाहीँ परमेश्वरको वचन पालन गर्ने कुरामा, परमेश्वरको विधिहरू पालन गर्नलाई हाम्रो आचरण कहिलेकाहीँ दृढ हुँदैन, स्थिर हुँदैन, हामी ढिलो उठ्छौँ, कहिलेकाहीँ 8:15 भइसकेको हुन्छ, नुहाउने समय छैन, बाइबल पढ्ने समय छैन, खाजा खाने कुरा त पर कुरा हो, हामी केवल झोला टप्प टिपेर हामी अफिस लाग्छौँ, ढिलो पुग्छौँ, सबैले हेर्छ, र काम गर्न हामीमा त्यो उत्प्रेरणाको, त्यो मोटिभेसनको कमी हुन्छ। साँझपख हामी थकित भएर घर फर्कन्छौँ, खाना पकाउन हामीलाई मन लाग्दैन, सुत्न पनि हामीलाई मन लाग्दैन, हामी आफ्नो ओछ्यानमा सिधै जान्छौँ, छोराछोरीसँग रिसाउँछौँ, पत्नीहरूसँग हामी अस्थिर हुन्छौँ, कठोर बोली गर्छौँ, र हामी केवल मोबाइल चलाउँछौँ, र मोबाइल चलाउँदै हामी सुत्दिन्छौँ। परमेश्वरको विधिहरू पालन गर्न हाम्रो आचरण सधैँ स्थिर हुँदैन, हामी कमजोर छौँ। भइदिए कति असल हुने थियो, होइन, सधैँ त्यही एउटै रेगुलर भए ड्युटी हामी पुरा गर्न सके कति असल हुन्थ्यो, सधैँ बिहान सबेरै उठेर एक्सर्साइज गरेर बाइबल पढेर बाइबल अनुसार जिएर समय बिताउँदा कति असल हुने थियो, सधैँ वचन अनुसार जीवन जिएर पापमाथि विजय जीवन हरेक दिन जिउन सके कति असल हुने थियो, हरेक दिन आफ्नो सारा हृदय, सारा समय, सारा प्राण, सारा शक्तिले परमेश्वरलाई र आफ्ना छिमेकीहरूलाई आफूलाई जे प्रेम गर्न सके कति असल हुने थियो, तर अक्सर हाम्रो आचरण दृढ हुँदैन, हामी कहिलेकाहीँ चिल्झै आत्मिक तवरमा माथि माथि उठ्छौँ भने कहिलेकाहीँ हामी कछुवा चाहिँ घिस्रन्छौँ। हामी निरन्तर उहाँका विधिहरू पालन गर्न चाहन्छौँ, तर हाम्रा मार्ग स्थिर छैनन् र हामी चुक्छौँ। परमेश्वरको विधिहरू पालन गर्न र उहाँका आज्ञाहरू पालन गर्न हामी अपर्याप्त, इन्सफिसियन्ट महसुस गर्छौँ। दिस इज क्रिस्चियन लाइफ, तर यही हो क्रिस्चियन जीवन। यदि तपाईँ यो सबै सङ्घर्षहरूबाट सबै माथि उठिसकेपछि मात्र म क्रिस्चियन हुन्छु भनेर सोच्दै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। दिस इज क्रिस्चियन लाइफ. हामी रोमी सात अध्यायमा पावलले जस्तै सङ्घर्ष गर्छौँ, हामी जे गर्न चाहँदैनौँ त्यही गर्छौँ, र हामी जे गर्न चाहन्छौँ त्यो गर्दैनौँ. हामी परमेश्वर खुसी पार्न, उहाँको महिमाको निम्ति जिउन र उहाँको आज्ञाहरू पालन गर्न चाहन्छौँ, तर हामी अक्सर आफूलाई प्रेम गर्न, परमेश्वरको आज्ञाहरू अवज्ञा गर्न र आफ्नै महिमाको निम्ति जिउन पुग्छौँ. हामी खुसी खोज्छौँ जुन केवल परमेश्वरमा मात्र भेटिन्छ, तैपनि हामी उहाँभन्दा बाहिरका सबै कुराहरूमा यसलाई खोज्ने प्रयास गर्छौँ. खुसी मानिसहरू परमेश्वरको आज्ञाहरू पालन गर्न कोसिस गर्छ, तर ऊ दुविधामा पर्छ. उसले आफूभित्र दुईवटा नियमले काम गरिरहेको भेटाउँछ. परमेश्वरले उहाँको आज्ञाहरू लगनशील भई पालन गर्न आज्ञा दिनुभएको छ, तर उसले सधैँ त्यो लगनशील महसुस गर्दैन. कहिलेकाहीँ हामी कमजोर र शक्ति महसुस गर्छौँ, र त्यो करमा परेको जस्तो गरी, बाध्यतामा परेको जस्तो गरी हामी आज्ञा पालन गर्छौँ. प्रिय, यस्तो दुविधामा तपाईँ के गर्नुहुन्छ? यस्तो दुविधामा तपाईँ के गर्नुहुन्छ? तपाईँ कतातिर फर्कनुहुन्छ? प्रिय, हामी परमेश्वरतिर फर्कनुपर्छ. जसरी भजनकार परमेश्वरतिर फर्केको छन्, यो पद पाँचलाई तपाईँ ध्यान दिनुहोस् न. पद पाँचलाई, तपाईँका विधिहरू पालन गर्नलाई मेरो आचरण दृढ भए कति असल हुने थियो. यो भजनकारले आफ्नो इच्छा मात्र प्रकट गरिरहेको छैन, उसले आफ्नो वास्तविकता मात्र उसले बताइरहेको छैन, तर परमेश्वरको आज्ञाहरू पालना गर्न स्थिर हुनको निम्ति परमेश्वरको अनुग्रहको त्यो गहिरो खाँचो पनि उसले महसुस गरिरहेको छ. किनभने परमेश्वरले हामीलाई लगनशीलताका साथ पालन गर्नुपर्ने आज्ञाहरू मात्र दिनुहुन्न, ती पुरा गर्न अनुग्रह, बल र आत्मा पनि दिनुहुन्छ. र भजनकार वास्तवमा उसको दुविधा म परमेश्वरतिर फर्किरहेको छ. म आफ्नो प्रयास, म आफ्नो कोसिसमा तपाईँका विधिहरू म पुरा पालन गर्न सक्दिनँ, मेरो आचरण परिवर्तनशील छ, म आज आत्मिक रूपमा चिल्झै म माथि उठ्छु, म भोलि फेरि कछुवाझै म घिस्रन्छु. यसको अर्थ भजनकारले प्रार्थना गर्दछ, प्रभु म आफ्नै कोसिसमा यो गर्न सक्दिनँ, आई निड यु, मलाई तपाईँको खाँचो छ. र परमेश्वरले वास्तवमा केवल उहाँले हामीलाई आज्ञाहरू मात्र दिनुहुन्न, प्रियहरू, उहाँले हामीलाई उहाँको आज्ञाहरू पालन गर्न निम्ति हामीलाई चाहिने त्यो अनुग्रह र शक्ति पनि दिनुहुन्छ. हाम्रो परमेश्वर फारो राजा जस्तो हुनुहुन्न, जसले पराल नदिकन इँटा मात्र माग गर्थे, पराल नदिकन इँटा चाहिँ माग गर्थ्यो. हाम्रो परमेश्वर त्यस्तो हुनुहुन्न. परमेश्वरले जे माग गर्नुहुन्छ त्यो दिनु पनि हुन्छ, जे आज्ञा गर्नुहुन्छ उहाँले त्यो आफै दिनुहुन्छ. फेरि तपाईँ सङ्घर्ष गरिरहनु भएको छ भने, तपाईँ शक्तिहीन, आशाहीन, असहाय र थकित महसुस गर्दै हुनुहुन्छ भने, परमेश्वरको अनुग्रहको सिंहासनतिर फर्कनुहोस्. उहाँ बिना हामी केही पनि गर्न सक्दैनौँ, तर जसले हामीलाई शक्ति दिनुहुन्छ हामी सबै कुरा गर्न सक्छौँ. उहाँद्वारा हामी सबै कुरा गर्न सक्छौँ. चौथो शताब्दीका एकजना प्रभुका जन हिप्पोका अगस्टिनसँगै प्रार्थना गर्नुहोस्, हे प्रभु, तपाईँले हामीलाई आफ्ना नियमहरू ध्यानपूर्वक लगनशील भएर पालन गर्न आज्ञा दिनुभएको छ. प्रभु, यो हाम्रो दायित्व हो भनेर हामी स्वीकार गर्दछौँ, तर हामी हाम्रो असक्षमतालाई महसुस गर्छौँ. हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्, हामी तपाईँलाई हेर्छौँ. हाय, हाम्रो आचरण तपाईँका विधिहरू पालन गर्न दृढ भए कति असल हुने थियो. तर हे परमप्रभु, तपाईँले जे आज्ञा गर्नुहुन्छ त्यही दिनुहोस्, र जे दिनुहुन्छ केवल त्यही आज्ञा गर्नुहोस्. परमेश्वरले व्यवस्था दिनुभयो, तर उहाँ त्यहीँ रोकिनु भएन. उहाँले हामीलाई नयाँ हृदय र यसलाई पालन गर्ने क्षमता पनि दिनुभएको छ. वी डोन्ट ह्याभ एक्सक्युजेस, हामीसँग कुनै बहाना छैन. अब परमेश्वरको वचन पालना गर्दाको परिणाम के हुन्छ? पद छलाई हेर्नुहोस् न. तब तपाईँका सबै आज्ञाहरूमाथि मनन गरेर म शर्ममा पर्ने थिइनँ. परमेश्वरको आज्ञाहरू पालन गर्नेहरू र उहाँको वचनमा आफ्नो आँखा लगाउनेहरू शर्ममा पर्ने छैनन्, तिनीहरू लज्जित हुने छैनन्. अहिले संसारमा मानिसहरूको सामु र साथै न्यायको दिनमा तिनीहरू लज्जित हुने छैन. न्यायको दिनमा तिनीहरू परमेश्वरको सामु शर्ममा पर्ने छैनन्. जसले परमेश्वरका विधिहरू पालन गर्छ, जसले परमेश्वरको आज्ञाहरूमाथि मनन गर्छ, जो परमेश्वरको वचनअनुसार जिउँछ, ऊ न्यायको दिनमा शर्ममा पर्ने छैन, ऊ न्यायको दिनमा लज्जित हुने छैन. पहिलो युहन्ना 2:28 भन्छ, साना बालकहरू उहाँमा रहिरह ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस् र उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। यसको विपरीत जो परमेश्वरको सन्तान होइनन् जसले उहाँको आज्ञाहरू पालना गर्दैनन् तिनीहरूले न्यायको दिनमा शर्म महसुस गर्नेछन्, किनभने त्यो न्यायको दिनमा तिनीहरूको सबै गुप्त पापहरू उजागर गरिनेछ। अहिले गरिएका हरेक गोप्य पाप त्यो दिन सार्वजनिक गराइनेछ। तर अहिले जो परमेश्वरको सामु अनेस भएर परमेश्वरको सामु परमेश्वरको वचन अनुसार जिउने कोसिस गर्छ, भक्तिको जीवनमा जिउँछ, त्यस दिन ऊ शर्मा पर्ने छैन, किनकि उसको सबै पाप ख्रिस्टको धार्मिकताले ढाकिएका हुनेछ। उसको सबै पापहरूमा, उसका सबै अधर्महरूमा, उसका सबै असफलताहरूमा त्यो दिन त्यसमाथि ख्रिस्टको रगतले तिरिएको, उहाँको धार्मिकताले ढाकिएको, त्यसकारण सबै रद्द गरिएको, छाप लगाइएको अवस्थामा भेटिनेछ। तर जबसम्म हामी संसारमा छौँ हामी दुविधाको साथी हुन्छौँ, हामी दुविधाको साथी हुन्छौँ। र चौथो अर्थात् आजको अन्तिम बुधा खुसी मानिसको सङ्कल्प 7-8 पद हेर्नुहोस् न, जब म तपाईँका धार्मिक नियमहरू सिक्दछु तब म सोझो मनले तपाईँको प्रशंसा गर्नेछु, म तपाईँका विधिहरू पालन गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। खुसी मानिसले दुईवटा काम गर्न सङ्कल्प गर्छ। पहिलो, ऊ परमेश्वरको प्रशंसा गर्न सङ्कल्प गर्छ, ऊ परमेश्वरको प्रशंसा गर्न कटिबद्ध छ। र दोस्रो, खुसी मानिस परमेश्वरका विधिहरू पालन गर्न सङ्कल्प गर्छ, परमेश्वरको विधिहरू पालन गर्न ऊ कटिबद्ध छ। पहिलो, उसले परमेश्वरको प्रशंसा गर्न सङ्कल्प गर्छ, यानि जब भजनकारले धार्मिक परमेश्वरको धार्मिक नियमहरू सिक्छ तब के हुन्छ, जब म तपाईँको धार्मिक नियमहरू सिक्दछु तब के हुन्छ, तब म सोझो मैले तपाईँको प्रशंसा गर्नेछु। उसले परमेश्वरको प्रशंसा गर्छ, परमेश्वरबारे ज्ञानलाई लिएर ऊ परमेश्वरको प्रशंसा गर्न कटिबद्ध छ। ऊ आफ्नो ज्ञानलाई लिएर घमण्ड गर्दैन, उसले आफूभन्दा कमजोर विश्वासीलाई तुच्छ ठान्दैन, ऊ धेरै आलोचनात्मक पनि बन्दैन, बरु उसले आफ्नो सोझो मनले परमेश्वरको प्रशंसा गर्छ। ईश्वर शास्त्रको उद्देश्य आराधना हो। आवर थियोलोजी मस्ट लिड अस टु डक्सोलोजी। हाम्रो हरेक ईश्वर शास्त्रले परमेश्वरबारे ज्ञानले हामीलाई परमेश्वरको प्रशंसातिर, उहाँको आराधनातिर डोर्याउनुपर्छ। अरूहरूसँग कम्पिटिसन गर्ने, अरूसँग प्रतिस्पर्धा गर्ने, अरूको आलोचना गर्ने आचरणतिर होइन। हाम्रो ईश्वर शास्त्रीय अभ्यासको अन्तिम लक्ष्य परमेश्वरको महिमा हुनुपर्छ। परमेश्वरको वचन अध्ययन गर्दा, सिद्धान्तहरू सिक्दा, ईश्वर शास्त्रमा संलग्न हुँदा, यसको उद्देश्य अरूलाई पछार्नु, मानिसको ताली खानु, डाक्टर जस्ता प्रतिष्ठित उपाधिहरू हासिल गर्नु होइन। हाम्रो सिकाइको उद्देश्य सोझो हृदयले परमेश्वरको प्रशंसा गर्नु हो। तपाईँले एउटा कुरा याद गर्नुभयो कि परमेश्वरले नचिनी उहाँको प्रशंसा गर्नु असम्भव छ। जब म तपाईँका धार्मिक नियमहरू सिक्दछु तब मात्र म सोझो मैले तपाईँको प्रशंसा गर्दछु। यदि म परमेश्वरको धार्मिक नियमहरू सिक्दिनँ भने, यदि मलाई परमेश्वरको वचनले परमेश्वरको बारेमा के भन्छ भन्ने कुरा थाहा छैन भने, म सोझो मनले साँचो हृदयले परमेश्वरको प्रशंसा गर्न सक्दिनँ। सो विदाउट नोइङ गड यु क्यानट वर्सिप गड, यु क्यानट वर्सिप ओ प्रेज समवन यु डोन्ट नो। भजनकारले परमेश्वरलाई चिनेपछि मात्र परमेश्वरको प्रशंसा गर्न सिके, नचिनेको व्यक्तिको प्रशंसा गर्न सकिँदैन, सकिँदैन। साँचो प्रशंसामा हाम्रो मुखहरू खोल्न, हामीले खोल्नुभन्दा पहिले हामीले उहाँको धार्मिक नियमहरू सिक्नुपर्दछ, उहाँको वचन हामीले सिक्नुपर्दछ। परमेश्वरको धार्मिक नियमहरूको ज्ञान बिना, अर्थात् परमेश्वरको वचनको प्रकाश बिना हाम्रो मन अँध्यारो हुन्छ, ओठमा तालचा लाग्छ, र आत्मा र सत्यतामा गरिने साँचो आराधना प्रियहरू सङ्गीत र भावनाले उत्प्रेरित हुँदैन। यो केवल परमेश्वरले हामीलाई प्रकट गर्नुभएको आफ्नो सत्यको गहिरो त्यो बुझाइबाट उत्प्रेरित हुन्छ। यदि तपाईँ शनिबारको दिन आराधनामा, तपाईँ एकदमै प्रायः शनिबारको दिन हामी सबैजना आराधनामा एकदमै आशिषित महसुस हुन चाहन्छौँ। शनिबारको दिन जब हामी चर्चमा भेला हुन्छौँ, हामी परमेश्वरको नजिक गएको महसुस गर्न चाहन्छौँ। कतिजना त्यो चाहिँ त्यो कुरा चाहिँ हामी आँखा चिम्लेर प्राप्त गर्न खोज्छौँ सकेसम्म। तर यदि तपाईँ साँच्चै शनिबारको दिनमा तपाईँ आराधना सेवाबाट तपाईँ आशिष हुन चाहनुहुन्छ भने शनिबार आइन्जेलसम्म त्यो हप्ताभरि आइतबारदेखि शुक्रबारसम्म तपाईँ परमेश्वरको वचन जान्न, परमेश्वरको वचन पढ्न, मनन गर्न समय बिताउनुहोस्। त्यो बिना हप्ताभरि परमेश्वरको वचन नपढिकन, परमेश्वरको वचन अध्ययन नगरिकन, परमेश्वरको बारेमा नसिकिकन, उहाँको धार्मिक नियमहरू नजानिकन सोझो मैले उहाँको प्रशंसा गर्न, शनिबारको दिन प्रशंसा गर्न असम्भव छ। त्यस कारण त हामी प्रायः चर्चका विश्वासीहरूलाई हामी अर्को हप्ताको वचन के हुँदैछ भन्ने विषयमा हामी पहिले नै बताउँछौँ। तपाईँले आजको बुलेटिन हेर्नुभयो भने पछाडि तपाईँले त्यहाँ दिएको पाउनुहुनेछ अर्को हप्ताको वचन, भजन सङ्ग्रह 119 अध्यायको 9 पददेखि 16 पदबाट बाँडिनेछ। यसको अर्थ हाम्रो आशा भनेको तपाईँले त्यो खण्डलाई पढ्नुहोस्, यो हप्ताभरि पढ्नुहोस्, हप्ताभरि पढ्नुहोस्, अध्ययन गर्नुहोस्। सकेसम्म तपाईँले भजन सङ्ग्रह 119 अध्यायलाई तपाईँको हरेक बिहानको व्यक्तिगत उपासनाको समयमा पढ्नुहोस्। परमेश्वरलाई नचिनिकन परमेश्वरको आराधना गर्नु असम्भव छ। यदि हामी आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्न चाहन्छौँ भने हामीले उहाँलाई चिन्नै पर्छ, अनि उहाँलाई चिन्नलाई हामीले उहाँको वचन खोल्नै पर्छ, वचन अध्ययन गर्नै पर्छ। यदि हामी परमेश्वरको वचन अध्ययन गर्न आउँदैन, हामी पढे लेखेका छैनौँ भने पनि हामीले हाम्रो छोराछोरीबाट सहायता लिनुपर्ने हुन्छ। हामीले अरूहरूलाई मेरो लागि वचन पढिदेऊ भन्नुपर्ने हुन्छ, वा अहिले त अडियो बाइबलहरू छ, सकेसम्म हामीले त्यो सुन्ने कोसिस गर्नुपर्ने हुन्छ। सकिन्छ भने हामीले बाराखरी कख गग हामीले सिक्ने कोसिस गर्नुपर्छ। मेरो आमा कहिले पनि स्कुल जानु भएन, कहिले पनि स्कुल पढ्ने मौका पाउनु भएन, तर पनि उहाँ जब ख्रिस्टमा आउनुभयो उहाँले बाइबल पढ्न सिक्नुभयो। मेरो आमाले बाइबल हामी धेरैहरूभन्दा धेरै हामी यहाँ भएको धेरैजनाले भन्दा राम्रोसँग शुद्ध गरेर उहाँले पढ्नुहुन्छ। हामी मास्टर्स गरेको मान्छेहरू पनि छौँ, हामीभन्दा पनि इट्स पोसिबल। यदि परमेश्वरको आराधना गर्न, परमेश्वरको प्रशंसा गर्न, उहाँको वचन बिना पनि परमेश्वरको प्रशंसा गर्न सम्भव थियो भने आज परमेश्वरले हामीलाई प्रत्येकको हातमा यो पुस्तक थमाइदिनु हुने थिएन। आज हरेक भाषामा बाइबलहरू अनुवाद हुने थिएन, हामी आँखा चिम्लेर परमेश्वरलाई जान्ने थियौँ, हामी ध्यान गरेर जङ्गलमा हिँडेर मौन गरेर मेडिटेसन गरेर हामी परमेश्वर चिन्ने थियौँ, तर त्यो असम्भव छ। त्यस कारण परमेश्वरले हामीलाई आफ्नो वचन दिनुभएको छ। रिड इट परमेश्वर वचन पढ्नुहोस् त अन्यको मानिस खुसी मानिसले परमेश्वरको प्रशंसा गर्न ऊ कटिबद्ध छ, परमेश्वर प्रशंसा गर्न उसले सङ्कल्प गर्छ, र दोस्रो तिनी परमेश्वरका विधिहरू पालना गर्न कटिबद्ध छ अथवा तिनले परमेश्वरको विधिहरू पालना गर्न सङ्कल्प गर्छ। पद 8 म तपाईँको विधिहरू पालना गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। यो पद झट्ट हेर्दाखेरि भजनकारले परमेश्वरले आफ्ना नियमहरू पालना गर्ने त्यो शर्तमा आफूलाई नत्याग्न विन्ती गरिरहेको जस्तो लाग्न सक्छ। प्रभु मलाई नत्याग्नुहोस्, प्लिज मलाई नत्याग्नुहोस्, म तपाईँको वचन पालन गर्छु, तपाईँको नियमहरू पालन गर्छु, यस्तो भने जस्तो सुन्छ हेर्दाखेरि। पद 8 हेर्दाखेरि म तपाईँको विधिहरू पालन गर्छु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्। तर यो गलत व्याख्या हुनेछ, हामी यसलाई यसरी अनुवाद गर्न व्याख्या गर्न मिल्दैन। सही व्याख्या के हो भने भजनकारले परमेश्वरका सबै धार्मिक नियम र व्यवस्थाहरू सिकेर ती पालना गर्न उसले आफ्नो सङ्कल्प यहाँनिर देखाइरहेको छ। तर उसलाई के थाहा छ भने उसँग त्यो गर्ने उसँग इच्छा भए तापनि उसले सङ्कल्प गरे पनि उसको सङ्कल्प नै पर्याप्त छैन भन्ने कुरा पनि उसलाई थाहा छ। परमेश्वरको सहायता बिना आज्ञा पालन गर्ने शक्ति आफैमा छैन भनेर तिनले बुझेको छ। त्यसैले तिनी मुक्तिको सन्दर्भमा होइन तर परमेश्वरको अनुग्रह र उपस्थितिको सन्दर्भमा आफ्नो दैनिक निर्भरताको कारण आफूलाई पूर्ण रूपले परमेश्वरले नत्याग्नु भनेर उसले विन्ती गरिरहेको छ। उसले यसो भनिरहेको छ, प्रभु म तपाईँको विधिहरू पालना गर्नेछु, यदि तपाईँले मलाई पूर्ण रूपमा त्याग्नु भएन भने, यदि मैले तपाईँले मलाई त्याग्नु भएन भने, यदि तपाईँले मलाई सहायता गर्नुभयो भने म तपाईँको विधिहरू पूर्ण रूपमा पालना गर्नेछु। विश्वासले गरिरहन परमेश्वरको निरन्तर सहयोगको खाँचो छ, यो भजनकाले बुझेको छ। उसलाई थाहा छ परमेश्वरको विधिहरू पालना गर्नलाई, उहाँको सबै आज्ञाहरूमाथि मनन गर्नलाई, उहाँको सबै धार्मिक नियमहरू सिक्नलाई आचरण, उसको आचरण दृढ भइदिए, स्थिर भए कति असल हुने थियो। तर परमेश्वरको सहायता भयो भने उसले ती विधिहरू पालन गर्नेछ। सम्पूर्ण बाइबलभरि हामी देख्दछौँ कि परमेश्वरले आफ्नो जनहरूलाई त्यागिएको महसुस गर्न दिनुभएको छ, तर उहाँले तिनीहरूलाई कहिले पनि पूर्ण रूपले त्याग्नु भएको छैन। बाइबलमा कहीँ पनि परमेश्वरले आफ्नो जनलाई पूर्ण रूपमा त्याग्नु भएको हामी उदाहरण पाउँदैनौँ, तर उहाँले तिनीहरूलाई जीवनको अति कालखण्डमा परमेश्वरबाट त्यागिएको त्यो महसुस त्यो अनुभव भएर जानलाई भने दिनुभएको छ। उदाहरणको लागि परमेश्वरले दाउदलाई परमेश्वरबाट त्यागिएको उहाँले महसुस गर्न दिनुभयो, तर दाउदले साउलको जस्तो साउलले जस्तो परमेश्वरबाट त्यागिएको महसुस गरेर पत्रुसलाई पनि परमेश्वरले क्षणिक रूपमा त्याग्नुभयो, तर यहुदाको विपरीत उहाँले पत्रुसलाई पूर्ण रूप लिएर सधैँको लागि त्याग्नु भएन। परमेश्वरले आफ्ना जनलाई कहिले पनि त्याग्नुहुन्न। त्यसैले भजनकारले जस्तै हामीले पनि परमेश्वरको अनुग्रह उपस्थिति र उहाँको आज्ञाहरू विश्वासयोग्य भई पालना गर्ने शक्ति परमेश्वरसँग माग्नुपर्छ। परमेश्वरको प्रतिज्ञा यो हो कि उहाँले आफ्ना जनलाई कहिले त्याग्नुहुने छैन, कहिले छोड्नुहुने छैन। पिताले येशूलाई दिनुहुने सबै येशू कहाँ आउनेछन् र उहाँका आउनेलाई कुनै पनि रीतिले उहाँले त्याग्नुहुने छैन। र तब उहाँको विधिहरू पालन गर्न यदि हामी परमेश्वरतर्फ फर्किन्छौँ भने उहाँले हामीलाई सहायता गर्नुहुनेछ। भजनकारले जस्तै हामीले पनि परमेश्वरतर्फ उहाँको विधिहरू पालन गर्नको निम्ति सङ्कल्प सँगसँगै उहाँको अनुग्रहको निम्ति हामीले विन्ती गर्नुपर्छ। सङ्कल्प इज नट इनफ, डिटर्मिनेसन रेजोल्युसन इज नट इनफ, यो पर्याप्त छैन। वी निड गड्स ग्रेस, हामीले परमेश्वरको अनुग्रह चाहिन्छ। यदि म परमेश्वरको विधिहरू पालना गर्छु भनेर निधो गर्छु, सङ्कल्प गर्छु, तर यदि परमेश्वरले मलाई मेरो आफ्नै शक्तिमा त्यागिदिनु भयो भने आई क्यानट डु इट। त्यस कारण भजनकारले भनेछ म तपाईँको विधिहरू पालना गर्नेछु, मलाई पूर्ण रूपले नत्याग्नुहोस्, हेल्प मी, तपाईँको उपस्थिति मसँगै जाओस्, हेल्प मी, हेल्प मी। तपाईँ मैले सोचेँ भन्दा फरक छ। खुसी मानिस, धन्यको मानिस, आशिषित मानिस आज तपाईँ र मैले दिने परिभाषा भन्दा फरक छ। बाइबलले वर्णन गरेको, बाइबलले बताएको धन्यको मानिस, खुसीको मानिस फरक छ। सो हरेक मानिस खुसी हुन चाहन्छ, हामी हरेक मानिस हामी सबै खुसी हुन चाहन्छौँ। यदि कोही म खुसी हुन चाहन्न भन्छ भने त्यो व्यक्ति कि त झुट बोलिरहेको छ कि त त्यो व्यक्ति पागल हो। हामी सबै खुसी हुन चाहन्छौँ, तर हामी अक्सर यसलाई गलत ठाउँमा खोजिरहेको हुन्छौँ, हामी गलत ठाउँमा खुसी खोजिरहेको छौँ। तर किन हामी सही ठाउँमा खुसी खोज्न चुकिरहेका हुन्छौँ? यसको जवाफ भनेको पाप हो। उत्पत्ति एक अध्यायमा परमेश्वरले सबै कुरा सुन्दर र असल सृष्टि गर्नुभयो र अन्तमा उहाँले मानिस सृष्टि गर्नुभयो। मानिसको मुख्य लक्ष्य भनेको परमेश्वरमा सधैँभरि आनन्दित खुसी भएर उहाँको महिमा गर्नु थियो र हो पनि आजको दिनमा पनि। तर उत्पत्ति तीन अध्यायमा आदम र हव्वालाई शैतानले परमेश्वर तिनीहरूको खुसीको विरुद्धमा हुनुहुन्छ, त्यसकारण उहाँले असल खराबको ज्ञानको रुख फल खान निषेध गर्नुभएको हो भने झुट बोलेर तिनीहरूलाई धोका दियो। सर्पले हव्वालाई त्यो फल खान र परमेश्वर बिना नै खुसी हुन उस्काए। हव्वाले खुसी हुने चाह राखेर त्यो फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन् र पतिले पनि खाए। जब तिनीहरूले त्यो खाए तिनीहरूको जीवन दयनीय भयो, दुःखमा ठुङ्गियो। परमेश्वरभन्दा बाहिर खुसी खोज्ने कोसिस गर्दा तिनीहरू झनै दुःखी भए। त्यस बेलादेखि सबै मानिस जातिले गलत ठाउँमा खुसीको खोजी गर्दै आइरहेको छ। सबै ठाउँ सबै मानिसले सबै ठाउँमा खुसी खोज्छ, सम्बन्धमा, सम्पत्तिमा, सेक्समा अनि सबै करियर सफलतामा, तर परमेश्वरमा कसरी पनि खुसी खोज्दैन पापले गर्दाखेरि। हामी सबै खुसी खोज्छौँ तर हामी अक्सर यसलाई गलत ठाउँमा खोज्छौँ र खुसीको त्यो झुटो खुसीको लागि हामी सम्झौता गर्छौँ। आदर, धन सम्पत्ति र मानिसहरूबाट प्रशंसा जस्ता कुराहरूमा हामी क्षणिक खुसी पाउँछौँ, तर यीमध्ये कुनै पनि कुराले हामीलाई साँच्चै र सधैँभरि सन्तुष्ट र खुसी पार्न सक्दैन। हामी संसारका कुराहरूतर्फ आकर्षित हुन्छौँ, यो सोचेर तिनीहरूले हामीलाई खुसी दिन्छ होला, हामी पूर्ण हुन्छौँ होला, तर तिनीहरूले हामीलाई केवल अशुद्ध मात्र पार्छ र हाम्रा कष्ट र दुःखहरू बढाउने काम मात्र गर्छ। नाम, प्रसिद्धि, सुन्दरता, भोजन र ओहदाको पछि लाग्दा सन्तुष्टि, खुसी मिल्दैन, किनभने ती सबै असिद्ध छन्। यी असिद्ध कुराहरूले हामीलाई सन्तुष्टि र खुसी दिन सक्दैन। र प्रिय मित्रहरू, परमेश्वर बाहिर खुसी खोज्नु विद्रोह हो। परमेश्वरको विधि, परमेश्वर छाडेर अरू कुराहरूमा खुसी खोज्नु विद्रोह हो। र तर परमेश्वरले आफ्नो दयामा परमेश्वरले ख्रिस्टलाई हामी कहाँ पठाउनु भयो, उहाँ 2000 वर्ष पहिले आउनुभयो, हाम्रो विद्रोह र पापको लागि क्रुसमा मर्नुभयो, तेस्रो दिनमा फेरि जीवित उठ्नुभयो र परमेश्वरमा हाम्रो त्यो आनन्दलाई, खुसीलाई सदाको लागि पुनर्स्थापित गर्नुभयो। प्रिय मित्रहरू, हाम्रो परमेश्वर हाम्रो खुसी र हाम्रो आनन्दको विरुद्धमा हुन्न, गलत नबुझ्नुहोस्। परमेश्वर हाम्रो खुसीको विरुद्धमा कहिले पनि हुनुहुन्न। उहाँ हामी साँच्चै खुसी भएको चाहनुहुन्छ, तर उहाँले डिजाइन गर्नुभएको तरिकामा हामी खुसी भएको परमेश्वर चाहनुहुन्छ। हामी केवल परमेश्वरमा मात्र खुसी हुनको लागि सृष्टि गरेका हौँ, यस संसार कुराहरूमा होइन। हाम्रो खुसीको खोजी नै हामी यसको लागि बनाइएका थियौँ भन्ने कुराको प्रमाण हो। राम्रो खुसी केवल हामी परमेश्वरमा पाउँदछौँ। प्रिय मित्र, यदि तपाईँ आज ख्रिस्टमा हुनुहुन्न भने परमेश्वरले आज तपाईँलाई सिद्ध र साँचो खुसी प्रदान गरिरहनु भएको छ, अफर गरिरहनु भएको छ। परमेश्वर दिनुहुने त्यो खुसी क्षणिक सतही वा जीवनको परिस्थितिमा निर्भर हुँदैन, यो एक स्थिर खुसी हो जुन स्वयं परमेश्वरमा निहित छ। यो खुसी भनेको शनिबार बिहान आराधनामा त्यो मुस्काउने मुस्कान देखाउने विषय त्यो त्यसमै सीमित छैन, न त यो त्यस्तो खुसी हो जुन आराधनाको अगुवाले खुसी हुनुहुन्छ भनेर सोद्धाखेरि यस आमेन हामी खुसी छौँ भनेर हामी जबरजस्ती खुसी पैदा गर्नु खोज्छौँ, त्यो किसिम खुसी होइन। यो कुनै गीतले उत्पन्न गरेको खुसी होइन, जुन गीत सकेपछि भजन सकेपछि खुसी पनि सकिन्छ, यो त्यस्तो प्रकारको खुसी हो, त्यो त्यस्तो प्रकारको सन्तुष्टि हो, यो त्यस्तो प्रकारको आनन्द हो जसले दुःख कष्ट विपत्ति रोग यहाँसम्म मृत्युमा पनि हामीलाई सम्हाल्दछ। सो तपाईँको लागि प्रश्न भने के तपाईँ खुसी हुनुहुन्छ होइन, तपाईँ मेरो लागि प्रश्न भने के तपाईँ पवित्र हुनुहुन्छ, के तपाईँ परमेश्वरको प्रेममा हिँडिरहनु भएको छ, के तपाईँ परमेश्वरको वचनअनुसार जीवन बिताउँदै हुनुहुन्छ, के तपाईँ परमेश्वरको वचनअनुसार चल्दै हुनुहुन्छ, के तपाईँ आफ्नो सारा हृदयले परमेश्वरको खोजी गर्दै हुनुहुन्छ, के तपाईँ उहाँका आज्ञाहरू पुरा पालन गर्दै हुनुहुन्छ, के तपाईँ उहाँको आचरण के तपाईँको आचरण परमेश्वरको वचन पालन गर्न दृढ छ स्थिर छ। फेरि हामी सबै चुकेका छौँ यस बिहानी सबै, हामीले गलत ठाउँमा खुसी खोजेका छौँ, हामी परमेश्वरलाई छाडेर हामी सबैजना अरूहरू ठाउँमा खुसी खोजिरहेका छौँ, हामी सबै चुकेका छौँ। वी मस्ट टर्न टु क्राइस्ट, हामी सबैजना ख्रिस्टतर्फ फर्किनुपर्छ, किनकि ख्रिस्ट नै भजन सङ्ग्रह 119:1-8 पदले व्याख्या गरेको त्यो धन्यको व्यक्ति हुनुहुन्छ। उहाँको आचरण सधैँ निर्दोष थियो, उहाँ सधैँ परमप्रभुको व्यवस्थामा चल्नुभयो र उहाँले सधैँ परमेश्वरको कानुन पालन गर्नुभयो। ख्रिस्टले परमेश्वर पितालाई आफ्नो सम्पूर्ण हृदयले खोजी गर्नुभयो, उहाँले कहिले अधर्म गर्नु भएन, उहाँको आचरण परमेश्वरको आज्ञाहरू पालन गर्न सधैँ स्थिर थिए, दृढ थिए। त्यही पनि क्रुसमा उहाँ पिताद्वारा त्यागिनुभयो, किन तपाईँ र मेरो पापको खातिर, ताकि तपाईँ र म सधैँ ख्रिस्टमा ख्रिस्टद्वारा परमेश्वरमा सधैँ सधैँ खुसी रहन सकौँ भनेर। यदि तपाईँ जीवनमा साँच्चै खुसी र सन्तुष्टि चाहनुहुन्छ भने ख्रिस्ट कहाँ आउनुहोस्, ढिलो नगर्नुहोस्, ख्रिस्ट कहाँ आउनुहोस्। आउनुहोस् हामी प्रार्थना गर्छौँ।